راہِ علم راہِ جنت راہِ علم راہِ جنت
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبي مكرم رسول محتشم صلى الله تعالى عليه وسلم کا فرمان عالی شان ہے من صلى علي كتب الله بها عشر حسنات محا عنه بها عشر سيئات ورفعه بها عشر درجات وَكُنَّ لَهُ عَشَرَ رِقَاب جس نے مجھ پر ایک مرتبہ درود پڑھا اللہ پاک اس کے بدلے اس کے نام اعمال میں 10 نیکیاں لکھ دیتا ہے 10 گناہ مٹا دیتا ہے اور اس کے 10 درجے بلند فرما دیتا ہے اور یہ 10 غلام آزاد کرنے کے برابر ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی چینل کے ناظرین، پروگرام ہے راہ علم راہ جنت، اور یہ راہ علم جس کو نصیب ہوتی ہے، یہ اس کے بارے میں حدیث پاک میں ارشاد ہوا کہ یہ اسی کو علم دین عطا کیا جاتا ہے، دین میں فقاہت عطا کی جاتی ہے جس کے ساتھ اللہ تعالی بھلائی کا ارادہ فرماتا ہے۔ چنانچہ حدیث پاک میں ارشاد ہوتا ہے مَن یرید اللہ بہ خیرن یفقہ فی الدین، اللہ پاک جس کے ساتھ بھلائی کا ارادہ فرماتا ہے اسے دین کا فقی بنا دیتا ہے۔ اس حدیث پاک کے تحت علماء کرام نے لکھا کہ قرآن پاک کے الفاظ یا احادیث مبارکہ کے فقط الفاظ رٹ لینا یہ کافی نہیں، قرآن حدیث کے الفاظ کو یاد کر لینا یہ کافی نہیں، بلکہ قرآن و حدیث کو سمجھنا کمال ہے۔ اور یہی مشکل چیز ہوا کرتی ہے، مفسرین محدثین یہ آئمہ مجتہدین کی تقلید کرتے تھے کیونکہ انہیں علم فقہ عطا کیا گیا تھا۔ تو بہرحال قرآن پاک کو ہم نے سمجھنا ہے۔ قرآن و حدیث کے ترجمے تو ابو جہل بھی جانتا تھا لیکن قرآن و حدیث کی سمجھ نہیں تھی۔ اور مفتی احمد یار خان عیمی رحمۃ اللہ تعالی علیہ نے لکھا کہ عالم دین وہ ہے کہ جس کی زبان پر اللہ رسول کا فرمان ہو اور دل میں اس کا فیضان ہو۔
سبحان اللہ،
فیضان کے بغیر فرمان بیکار ہے۔ اللہ پاک ہمیں دین کی سمجھ بوجھ نصیب فرمائے۔ ہمارے اس پروگرام میں مختلف سیگمنٹس ہوا کرتے ہیں، آئیے بڑھتے ہیں پہلے سیگمنٹ کی طرف جس کا نام ہے تیرا خلق سب سے اعلیٰ۔
راہ علم راہ جنت۔
سب سے پہلے رکن شورا حاجی محمد شاہد اتاری سلام الباری سے عرض کروں گا کہ آج اس سیگمنٹ میں جو ہم سیرت مصطفیٰ کا بیان سنتے ہیں تو پیارے آقا علیہ الصلوۃ والسلام کی سیرت کے کس پہلو کو بیان کیا جائے گا؟
بسم اللہ الرحمن الرحیم۔ میرے آقا صلی اللہ علیہ وسلم کی شان و عظمت ہم کیا بیان کریں گے، ہر وصف میں آپ لاجواب ہیں، بے مثال ہیں، بے نظیر ہیں۔ مہمان نوازی، اچھے سلوک، ملنساری، مسکراہٹ، شفقت، سخاوت، کیا کیا بیان کریں۔ نجاشی بادشاہ رضی اللہ عنہ، انہوں نے پیارے آقا علیہ الصلوۃ والسلام کے صحابہ کے ساتھ اچھا سلوک کیا۔ جب ان کی جانب سے ایک ڈیلیگیشن، ایک وفد مدینہ پاک میں آیا تو میرے آقا علیہ الصلوۃ والسلام کی عنایت دیکھیے کہ خود میرے آقا علیہ الصلوۃ والسلام ان کے مہمان نوازی فرمانے لگے، کیونکہ انہوں نے میرے آقا علیہ الصلوۃ والسلام کے صحابہ کے ساتھ اچھا سلوک کیا تھا۔ اور آپ کہ یہ خواہش تھی کہ ان کی مہمان نوازی میں کوئی کمی نہ آئے، اور آپ نے یہ فرمایا کہ چونکہ میرے صحابہ کی انہوں نے بہت آنر کی تھی تو میں چاہتا ہوں میں خود ان کا صلہ دوں۔
سبحان اللہ،
میرے آقا صلی اللہ علیہ وسلم کی رضائی بہن حضرت شیما رضی اللہ تعالی عنہا، اور انہیں یہ شرف حاصل ہوا کہ میرے آقا علیہ الصلوۃ والسلام کی شیر خارگی کے عالم میں انہیں گود لیتی ہیں، لوریاں سناتے ہیں، نعتیں پڑھتے ہیں، آپ کی شان بیان کرتے ہیں۔ سبحان اللہ، جب یہ بارگاہ رسالت میں حاضر ہوئیں، میرے آقا علیہ الصلوۃ والسلام اعلان نبوت فرما چکے تھے، اس کے بعد کی بات ہے، تو ان کے آنے پر میرے آقا علیہ الصلوۃ والسلام نے ان کو کتنی آنر دی, کتنی عزت افزائی فرمائی کہ اپنی مبارک چادر ان کے لیے بچھا دی, سبحان اللہ. اور یہ آفر کی اگر تم یہ پسند کرو کہ ہمارے ہاں ٹھہرو, یہاں اسٹے کرو, قیام کرو, تو ہم تمہاری عزت و تکریم کریں گے, اور اگر گھر لوٹنا چاہو تو انعام و اکرام سے نوازیں گے. تو انہوں نے گھر جانا پسند کیا, تو میرے آقا علیہ الصلوۃ والسلام نے ان کو بہت سا ساز و سامان دے کر عزت و احترام کے ساتھ واپس جانے کی اجازت عطا فرمائی. تو اللہ کرے کہ ہمیں بھی یہ سعادت ملے کہ ہم ہر مہمان کے ساتھ, بلکہ ہر مسلمان کے ساتھ اچھا سلوک کریں. اچھا, جو رشتے دار ہیں ان کے ساتھ تو ایک صلہ رحمی واجب ہوتی, وہ ہم اس کی ترکیب بھی کریں.
تو واقعات آپ نے ذکر فرمایا
جی,
اس میں پہلا جو ذکر کیا گیا نجاشی بادشاہ والا
رضی اللہ,
تو اس میں جو انداز ہمارے سامنے آتا ہے احسان کا بدلہ احسان, جس نے عزت افزائی کی تو سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس کا جواب بھی پیار, محبت اور شفقت کے انداز میں دیا. یہاں تو صحابہ اکرام علیہ مردوان نے خدمت اقدس میں عرض بھی کی تھی, حضور ہم حاضر ہیں نا, تو آپ کیوں زحمت فرماتے ہیں, ان کی خدمت میں ہم کوئی کمی نہیں رہنے دیں گے. لیکن آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے یہی کہ انہوں نے میرے غلاموں کے ساتھ یہ انداز اختیار کیا تھا, تو میں آج ان کو اسی انداز میں نوازوں گا.
سبحان
اور جو اپنی رضائی بہن کے ساتھ آپ نے انداز مبارک اختیار کیا, حدیث پاک میں بھی ارشاد ہوا کہ پرانے تعلقات کو ملحوظ رکھنا, جو تم سے محبت رکھے اس کا خیال رکھنا, اور جو تیرے محبت کرنے والے سے محبت رکھے اس کا خیال رکھنا ایمان سے ہے.
سبحان اللہ.
تو یہ جو تعلق تھا, پرانا تعلق تھا, رضائی بہن ہے,
قطع تعلق ہی, تو یہ کسی صورت محمود ہے ہی نہیں ہے, جی, پسندیدہ ہے ہی نہیں ہے.
اچھا, میں چاہوں گا کہ ناظرین کی آسانی کے لیے رضائی بہن جو ہے اس کی وضاحت کی جائے کہ میرے آقا علیہ الصلوۃ والسلام ان کے دودھ شریک بھائی, ان کو یہ سعادت حاصل ہے, کیونکہ بی بی حلیمہ سعدیہ رضی اللہ تعالی عنہا کو میرے آقا علیہ الصلوۃ والسلام کو دودھ پلانے کا شرف حاصل ہوا, تو وہ ان کی بیٹی ہیں اور میرے آقا علیہ الصلوۃ والسلام نے دودھ پیا, تو یوں رضائی بہن, دودھ کا رشتہ.
جس طرح نسب اور خون سے رشتے بنتے ہیں, تو اسی طرح دودھ سے بھی رشتے بنتے ہیں.
اب اس کے بھی پورے مسائل, اس کی ساری تفصیل ہے.
حضور پیارے آقا علیہ الصلوۃ والسلام کے حسن سلوک کا بیان جاری ہے, آپ کیا فرمائیں گے؟
سرکار علی وقار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے حسن سلوک اور اچھے برتاؤ کے تعلق سے, یہ تو بات وہی ہے کہ ہم یہ جتنے بھی موضوعات لیتے ہیں یہ سارے حصول برکت کے لیے ہیں, وگرنہ تو یہ ہر موضوع اپنی جگہ پہ مستقل موضوع ہے.
بے شک, بے شک.
اور ہر عنوان پر پورا پورا پروگرام کیا جا سکتا
جی,
ہے
جی.
کئی ایک سلسلے اس پر ہو سکتے ہیں. نبی محترم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ایسوں کو نوازا ہے اور ایسوں کے ساتھ اچھے برتاؤ کا سلسلہ فرمایا ہے کہ عام اگر دیکھیں تو عام شاید کسی بھی جگہ پر ہمیں اس طرح کی مثال کوئی نہ ملے. اس امت کا فرعون کہا جاتا ہے ابو جہل کو
جی.
ابو جہل کا بیٹا اکرمہ
رضی اللہ تعالی,
جب یہ ابو جہل واصل جہنم ہوا تو اسلام دشمنی میں یہ بھی پیچھے نہیں تھے, اور ٹھیک ٹھاک مسلمانوں کو اذیت دینا, تکلیف پہنچانا, اور یہ سارے سلسلے جاری تھے. جب نبی محترم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم مکہ تشریف فرما ہوئے ہیں فتح مکہ کے موقع پر, تو اس وقت ان کے ذہن میں جو بات ہے نا, وہ یہ ہے کہ سب کو معاف کیا جا سکتا ہے, مجھے معافی نہیں ملے گی. اور یہ اسی سوچ کو پیش نظر رکھتے ہوئے مکہ چھوڑ کر جا چکے ہیں. جب بعض روایتوں میں ذکر کیا گیا کہ یہ مکہ سے یمن پہنچ چکے ہیں,
صحیح.
اور جب یہاں یہ معافی کے سارے سلسلے دیکھے گئے تو اکرمہ کی بیوی یمن پیچھے پہنچی
اور پیارے آقا علیہ الصلوۃ والسلام سے امان طلب کی, اور پھر وہ خبر دینے کے لیے کہیں پیچھے
جب وہاں پہنچی اور جا کر پیغام دیا کہ وہ اتنے کریم, اتنے رحیم, اتنے شفیق, اتنے مہربان, وہاں تو عام معافی کا اعلان ہو رہا ہے اور تم مکہ چھوڑ کر یمن میں آ کر بیٹھے ہوئے ہو. تو یہاں تک بھی ذکر کیا گیا کہ اکرمہ کو اپنی بیوی پر شک ہونے لگا
جی,
کہ یہ کہ میری جان کی دشمن تو نہیں بن گئے, ایسا کیسے ہو سکتا ہے کہ مجھ جیسے کو معافی مل جائے.
اللہ,
لیکن جب وہ سارا انداز بیان کیا گیا تو یہ پھر واپس مکہ مکرمہ ہے. اس کے بعد جو انداز محبت ہمارے سامنے نظر آتے ہیں,
کیا بات,
جب یہ مکہ مکرمہ حاضر ہوئے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے آتا دیکھا,
سبحان اللہ,
تو محبوب اتنی تیزی کے ساتھ اٹھ کر اس کی طرف بڑھے کہ جس میں اطہر پر چادر تھی وہ چادر زمین پر گر گئی.
اللہ اکبر.
اور آپ صلی اللہ تعالیٰ علیہ وسلم نے پھر محبت کا اظہار کیا, اکرمہ کلمہ پڑھ کر مسلمان ہو
سبحان اللہ
اور مرتبہ صحابیت پر فائز.
سو بار تیرا دیکھ کے عف اور ترحم, عف اور ترحم, سو بار تیرا دیکھ کے عف اور ترحم, عف اور ترحم, ہر باغی و سرکش کا سر آخر کو جھکا جھکا ہے.
معافی اور رحم کرنے کی, شفقت کرنے کی صفت کو دیکھ کے بڑے بڑوں کے سر جو اکڑے ہوئے تھے نا الحمدللہ جھک گئے. اچھا بعض اس میں جو غلط فہمی دور کرنے کی میں کوشش کروں گا, کہتے ہیں یار یہ نرمی سے نہیں مانتا, اس کو اسی زبان سے سمجھاؤں گا میں. یوں بڑے جذباتی ہوتے ہیں. ارے بھائی میرے آقا علیہ الصلاۃ والسلام کی سیرت ہماری رہنما ہے کہ آپ نے نرمی کے ساتھ سب کو جھکا دیا.
اسی میں اگر ایک نظارہ مزید دیکھنے چلے نا, ابو جہل کی خباثت میں, رزالت میں اور اس کے گندہ ہونے میں کسی کو کوئی شک ہے ہی نہیں.
جی
انتہائی پلید, ذلیل, رذیل, جو کہیں وہ کم ہے. اس امت کا فرعون اسے کہا گیا. جی سرکار علی وقار صلی اللہ علیہ وسلم.
اس امت کا فرعون تو آپ دیکھیں گے, وہ فرعون جو ہے وہ تو مرتے وقت وہ کلمہ پڑھنے کے اس میں تھا, ایمان لانے کے اس میں تھا. یہ تو بدبخت جاتے جاتے یہ کہہ رہا ہے حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کو کہ میرے دل میں اس وقت بھی وہی نفرت ہے جو پہلے تھی. یہ ایسا بدبخت تھا یہ تو.
تو اس کی خباثت میں کسی کو کوئی شک نہیں.
جی
سرکار علی وقار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس کے باوجود اپنے صحابہ کو یہ بات ارشاد فرمائی کہ میرے صحابہ اکرمہ کے سامنے اس کے باپ کو
اللہ
کہنا
اللہ
اسے تکلیف ہو.
اللہ کیا بات,
کیسا ہو یہ حسن اخلاق کا ایک مظاہرہ ہے. اچھا حضور, پیارے آقا علیہ الصلوۃ والسلام کے حسن سلوک کی بات چل رہی ہے, ہمارے مدری چینل کے ناظرین کس طرح اس سیرت کے پہلو کا فیضان حاصل کریں, ہمیں اپنے جاننے والوں سے, ملنے والوں سے کس انداز سے حسن سلوک سے پیش آنا چاہیے؟
دیکھیں کہ میرے نبی صلی اللہ علیہ وسلم کے اخلاق کریمہ, آپ کی شفقتیں, آپ کی عنایتیں, آپ کا ترحم, آپ کا عفو دشمنوں کے ساتھ جیسا ہے, ہمارا ماں باپ کے ساتھ ایسا ہے, ہمارا اولاد کے ساتھ ایسا ہے, ہمارا رشتہ داروں کے ساتھ صلہ رحمی واجب ہے, پھپھی کے ساتھ, خالہ کے ساتھ, ماموں کے ساتھ, چچا کے ساتھ, تایا کے ساتھ, نانا نانی, دادا دادی, قریبی رشتہ دار ہیں, اور ہم ہر جگہ آنکھیں دکھا رہے ہیں, ہر جگہ بدتمیزی کر رہے ہیں, ہم سخت زبان استعمال کر رہے ہیں. میرے آقا علیہ الصلاۃ والسلام کافروں کے ساتھ بھی نرمی فرما رہے ہیں, شفقت فرما رہے ہیں, اور ہم ماں باپ کے سامنے بڑے وہ جری ہوئے پڑے باتیں کر رہے ہیں. بھائی تو ایک امتی کو کیا زیب دیتا ہے, غور کریں نا.
اب وہ زندگی کے جس طبقے سے تعلق رکھے, مثلا ہمارے طلبہ کرام بھی سن رہے ہیں, اب درجے میں بھی کوئی ہوتا ہے معاملہ, تو حسن سلوک, معافی, آنے والے کو عزت دینا, جس تعلق سے بھی ارشاد ہو جائے.
ویسے تو جس طرح نگران پاکستان نے بھی بات ذکر فرمائی نا کہ نبی محترم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے دشمنوں کے ساتھ کیا انداز اختیار فرمایا. جب وہ جو دشمن ہے نا, وہ دشمن اللہ کا دشمن ہے, رسول کا دشمن ہے, قرآن کا دشمن ہے, دین کا دشمن ہے, اسلام کا دشمن ہے, وہ تو بے ایمان ہے, اور جن سے ہمارے تعلقات ہیں یہ سارے کے سارے کلمہ پڑھنے والے مسلمان ہیں.
جی
تو کلمہ گو کے ساتھ تو انداز, جس طرح حدیث میں ذکر کیا گیا نا کہ مسلمان آپس میں ایک جسم کی طرح ہیں, جسم کے ایک حصے کو تکلیف پہنچتی ہے تو سارا جسم اس کے کرب اور اذیت کو محسوس کرتا.
آپ ایسے ہیں کہ دشمن بھی اچھی نظر سے دیکھتے ہیں, اور ہمارے اخلاق ایسے ہیں, ہمارا سلوک ایسا ہے, ہمارا رویہ ایسا ہے, بیہیویئر ایسا ہے, ہماری بولی ایسی ہے, ہمارا اٹھنا بیٹھنا ایسا ہے, ہماری ڈیلنگ ایسی ہے کہ ہم سے اپنے بھی بیزار ہیں. ماں باپ تنگ ہیں, اولاد تنگ ہیں, بھائی تنگ ہیں, بہنیں تنگ ہیں. وہ بعض کہتے ہیں اس کی گردن میں سریا ہے, یعنی وہ تو کھڑا ہوا ہی جھکے گا نہیں. تو اللہ کے بندو جھکو, عاجزی کرو, اللہ بلندی عطا فرمائے گا.
اچھا اس میں ایک چیز کی مزید وضاحت آپ سے چاہوں گا. بعض اوقات کہا جاتا ہے کہ غلط بات مجھ سے برداشت نہیں ہوتی بھلے میرا باپ ہی کرے.
اچھا ٹھیک ہے, تو یہ بات صحیح ہے یا غلط ہے؟ جو آپ یہ بات کہہ رہے ہیں یہ بھی تو غلط ہے نا.
ہاں اس کو برداشت کیا ہوا ہے.
برداشت تو وہی بات کی جائے گی جو غلط ہوگی, صحیح بات کا کیا برداشت کرنا. صحیح بات وہ پیار محبت میں ہم آپس میں باتیں کر رہے ہیں, آپ بھی مسکرا رہے ہیں, میں بھی مسکرا رہا ہوں, تو برداشت تو وہی کرنا ہے نا جو اپنے مزاج کے خلاف آئے گا.
سبحان اللہ.
سبحان اللہ. پیارے آقا علیہ الصلوۃ والسلام کے حسن سلوک کے بارے میں ہم نے سنا, تو ہمیں بھی ان مدنی پھولوں کو اپنانا ہے, اور انشاءاللہ ان مدنی پھولوں کو اپنائیں گے ہمارا معاشرہ یہ امن کا گہوارہ بن جائے گا, محبتیں ہمارے معاشرے میں عام ہو جائیں گی. نیکسٹ سیگمنٹ کی طرف بڑھنے سے پہلے آئیے ایک سوال شامل کرتے ہیں.
آئی ایم اسٹوڈنٹ آف جامعۃ المدینہ فیضان علی المرتضیٰ برہان. مائی کوسچن از ٹو رکن شورا حاجی اسد اپاری المدنی, واٹ شوڈ وی ڈو ٹو انہینس اور اکیڈمک ایبلٹیز؟
ان کا سوال حاجی اسد مدنی صاحب سے یہ ہے کہ ہمیں اپنی تعلیمی قابلیت بڑھانے کے لیے کن کن امور کو اختیار کرنا چاہیے؟
ماشاءاللہ آپ تو جامعۃ المدینہ فیضان علی المرتضیٰ میں پڑھتے ہیں, تو فیضان علی المرتضیٰ نصیب ہے.
اچھا استاد صاحب یہ بتائیں برہان کہاں پر ہے, یہ کون سا شہر ہے, کدھر ہے؟
برہان یہ پنجاب کا شہر ہے, اٹک کی طرف,
ضلع اٹک ہے یہ, واکنڈ کے کچھ آگے ہے.
اس میں سب سے پہلے تو اپنا ذہن ہونا چاہیے کہ مجھے تعلیمی اعتبار سے اپنے آپ کو مضبوط کرنا ہے, اس کے بعد فضولیات سے اپنے آپ کو بچایا جائے. ہر وہ چیز جو وقت کو ضائع کرنے کا سبب بنتی ہو, وہ موبائل بھی ہو سکتا ہے, وہ آپس کے تعلقات بھی ہو سکتے ہیں, وہ گھومنے پھرنے کا شوق بھی ہو سکتا ہے, وہ بازار کے میلوں جمیلوں کی زینت بننے کا جو دل میں ایک ذوق ہوتا ہے وہ بھی ہو سکتا ہے. ان ساری چیزوں سے, فضولیات سے اپنے آپ کو بچایا جائے. پھر اس کے بعد مشہور محاورہ آپ نے سنا ہوگا, العلم بالتکرار, کہ علم تکرار سے آتا ہے. تو تعلیمی حلقے تو جامعۃ المدینہ میں لگتے ہیں, اگر آپ غیر مقیم ہیں تو مقیم ہو جائیے, مقیم ہیں تو تعلیمی حلقوں کی طرف توجہ بڑھا دیجئے. جس قدر کتابوں سے رشتہ مضبوط کریں گے اسی قدر تعلیم مضبوط ہوتی چلی جائے گی. اور ایک بات ذکر کی جاتی ہے, السبق حرف و التکرار الف. سبق اگرچہ ایک حرف ہی ہو, اس کی تکرار ہزار مرتبہ ہونی.
تکرار کس طرح کی جائے استاد صاحب, یہ بتائیں.
تکرار کا پسندیدہ طریقہ یہ ہے کہ اپنے ساتھی جو طلبہ کرام ہیں, درجے والے, کلاس والے, تو ان کے ساتھ بیٹھ کر ان کا سبق سنا جائے, ان کو سبق سنایا جائے, سبق پر کچھ گفتگو وغیرہ کا سلسلہ بھی ہو.
ماشاءاللہ
اس عبارت سے مراد کیا ہے کہ گرامر پر گفتگو ہو, صرفی نحوی ابحاث آپس میں چھیڑی جائیں, تو یہ سلسلہ اگر کیا جائے تو اس میں بہت بہتری آ سکتی ہے.
ایک تو ہے کہ آج کا سبق ہم دہرا رہے ہیں اور ایک کل استاد صاحب نے پڑھانا ہے, اسے پیشگی تیار کر لیں.
اسے بھی پیشگی تیار کرنا چاہیے. اور ایک کمزوری جو مجموعی طور پر جس کا خدشہ رہتا ہے وہ ہے صرفی نحوی کمزوری. تو سالانہ امتحان میں تو لکھیں گے اور لکھتے 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 اچھا لکھ لیا تو نمبر آ گئے, پاس ہو گئے, لیکن صرف اور نحو کے اعتبار سے کیفیت کیا ہے وہ بعض اوقات پرچے میں واضح نہیں ہوتی. اور یہ صرفی نحوی کمزوری کے باوجود بھی طالب علم آگے نکل سکتا ہے.
استاد میں ناظرین کی آسانی کے لیے صرف اور نحو کیا ہے کچھ اس کا فرمائیں.
گرامر,
عربی گرامر, گرامر,
عربی گرامر,
ٹھیک ہے. اچھا میں ساتھ میں اب یہ چاہوں گا کہ آپ یہ بتائیں کہ دور طالب علمی میں آپ کے سبق کی تکرار اور تیاری کا کیا انداز ہوتا, پھر عمر بھائی بتائیں گے.
اپنا ایک تو طریقہ کر جو چند باتیں عرض کی ہیں یہ بھی تھا, اور اس کے ساتھ ساتھ کیونکہ اس وقت جو سلسلہ تھا, تو جس طرح ابھی ہے نا کہ آخری تاریخ آ گئی, اب داخلے کلوز, تو ابتدا میں یہ صورت نہیں ہوتی تھی
اور طلبہ آتے رہتے بنا نہیں تھا. اور آپ کے دور طالب علمی میں مجھے بارہا فیضان مدینہ کانا لاہور میں حاضری کا شرف ملا, آپ ماشاءاللہ پڑھتے بھی تھے پڑھاتے بھی تھے.
تو اس میں ایک طریقہ یہ تھا کہ جو طلبہ اکرام لیٹ آ رہے ہیں نا, ان کے کو پانچ اسباق رہ گئے, دس اسباق رہ گئے یا مزید کچھ اسباق رہ گئے, تو ان کو تقسیم کر دیا جاتا تھا دیگر طلبہ میں.
صحیح,
یہ تو ابھی جو اگلا سبق ہے وہ روٹین میں ساتھ ساتھ یاد کرے گا, پچھلے اس کے پانچ دس جو اسباق رہتے ہیں یہ فلاں طالب علم کے ساتھ اٹیچ کر دیا گیا, اس کی ذمہ داری ہے کہ وہ کور کروائے گا, یہ فلاں کور کروائے گا, اس کے فلاں کور کروائے گا. تو یہ جو ایک دوسرے کو سمجھانے کا سلسلہ ہوتا ہے نا, تو سمجھاتے سمجھاتے خود سمجھ آ جاتا ہے.
جی اب اس میں مجھے ایسا لگتا ہے کہ ان دنوں میں مشکل قدرے زیادہ تھی, اب قدرے آسانی, ایسا ہی نا؟ کہ پورا نظام نہیں تھا مجلس کا, اس کا مفتی دعوت اسلامی کے بعد یہ نظام پختہ ہوا.
صرف اور نحو کے تعلق سے جو میں نے ایک بات ذکر کی تھی, تو بھلے ایک ہی لائن روزانہ پڑھی جائے عبارت کی تیاری کے اعتبار سے, لیکن اس پر ایک ایک لفظ پر پورا پورا اجرا کر دیا جائے.
ماشاءاللہ
یہ صرف میں کیا ہے, نحو میں کیا ہے, اس پر مزید ما لہو و ما علیک لفظ بولا جاتا ہے, نہیں اس پر جو جو گفتگو کی جا سکتی ہے وہ ساری گفتگو آپس میں ہم درجہ اسلامی بھائی بیٹھ کر کریں اور اس کو کسی نتیجے تک پہنچائیں.
ماشاءاللہ
ابتدا میں ہو سکتا ہے اس پر وقت تھوڑا زیادہ لگے, جب وقت زیادہ لگتا ہے تو اکتاہٹ زیادہ ہوتی ہے, لیکن اس کو اگر تھوڑا برداشت کر لیں, آج اگر ایک لائن آدھے گھنٹے میں کور ہوتی ہے تو آنے والے وقت میں دو لائنیں آدھے گھنٹے میں ہوں گی, اور پھر یہ سلسلہ آگے بڑھتا چلا جائے گا.
ماشاءاللہ. عمر بھائی کی باری.
یہاں جب درس نظامی کے دوران تو غیر رہائشی رہ کر ہی وہ چلتا رہا, تو جب تخصص کا ہوا سلسلہ تو وہاں رہائشی تھے, تو ہمارا بھی ایک حلقہ بنا ہوا تھا اور مجھے ہی حلقے کا نگران ہونے کا شرف بھی حاصل تھا.
ماشاءاللہ.
تو ہم جتنی کتابیں تھیں ایک ایک اسلام بھائی کے ذمہ لگاتے تھے پیشگی تیاری کی, کہ کل جو استاد صاحب نے سبق پڑھانا ہے تو اس کتاب کی آپ تیاری کریں, اس کی آپ کریں. تو ایک کتاب میں لیتا تھا, لیکن چونکہ حلقے کا نگران تھا تو میں سب کی تیاری کا ذہن رکھتا تھا, یعنی عشاء کے بعد ہم نے بیٹھنا تو میں دن میں اپنی تیاری کر لیتا تھا. اب وہ کوئی اسلام بھی نہیں بھی تیار کر کے آیا تو پھر ان کو سبق پڑھانا, تو اگلے دن کا ہم پہلے ہی وہ حلقوں میں پڑھ لیتے تھے. اس انداز سے ہم کوشش کرتے تھے.
ماشاءاللہ.
بہرحال اس میں جس طرح استاد صاحب نے بھی مدنی پھول دیے, ہم تکرار کرتے رہیں گے, اور اپنے جو کمزور اسلام بھی ان کو موقع دیا جائے, حلقے میں ان کو بھی بولنے کا موقع دیں گے تو انشاءاللہ وہ بھی مضبوط ہو جائیں گے. آئیے بڑھتے ہیں نیکسٹ سیگمنٹ کی طرف, جس کا نام ہے راہ علم کی مشقتیں.
راہ علم راہ جنت.
میرے پیارے طلبہ کرام اور مدنی چرن کے ناظرین, آج ہمارے ساتھ حاجی گل رضا اتاری مدنی صاحب تشریف فرما ہیں. آپ جامعات المدینہ کے تعلیمی معاملات کو دیکھتے ہیں, ملک میں بھی اور بیرون ملک بھی. دعوت اسلامی کا جو امتحانی بورڈ قائم ہوا, کنز المدارس بورڈ, اس کی جو نصابی کمیٹی ہے اور تعلیمی بورڈ ہے, حضرت اس کے معاملات کو بھی دیکھتے ہیں, اور ماشاء اللہ جامعات المدینہ کا آپ کا دورانیہ یہ بہت زیادہ ہے. جب بالکل ہماری پہلی کلاس درس نامی کی شروع ہوئی تھی, یہ اس دور کی بات کر رہا ہوں کہ جب جامعات المدینہ نام بھی نہیں دیا گیا تھا. جامعات المدینہ کا نام یہ تو بعد میں آیا, مدرسۃ المدینہ شعبہ حفظ, مدرسۃ المدینہ شعبہ درس نظامی. اس دور سے بالکل پہلی کلاس میں آپ نے داخلہ لیا اور سند فراغت حاصل کی. آپ کا ٹیچنگ کا دورانیہ, تدریس کا دورانیہ یہ کم و بیش 21-22 سال کے آس پاس بنتا ہے. اللہ تعالیٰ ان کے علم و عمل میں مزید برکتیں عطا فرمائے. آمین. سب سے پہلا سوال تو آپ سے یہ کروں گا کہ علم دین حاصل کرنے کا شوق یہ کیسے پیدا ہوا؟
علی جا, اس حوالے سے گزارش یہ ہے کہ علم دین حاصل کرنے کا شوق, ظاہر ہے کہ اس کا جواب تو میں سمجھتا ہوں کہ دعوت اسلامی ہی کی مرہون منت ہے کہ میرے بڑے بھائی دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہوئے, بلکہ میرے والد گرامی ہی جو ہمارے علاقے میں دعوت اسلامی کا کام شروع ہوا. تو میں بڑے فخری انداز سے یہ کہا کرتا ہوں کہ میرے والد صاحب پہلے پیغام لے کر پہنچنے والے دعوت اسلامی کے اس علاقے میں میرے والد گرامی تھے.
ماشاءاللہ.
ان کا ایک شوق تھا, جب اسلامی بھائیوں کے ساتھ وہ بیٹھے سفر ہوا ان کا, کہ میری بھی اولاد میں سے کوئی عالم دین بنے. پھر میرے جیسے میں نے عرض کیا کہ بڑے بھائی وہ مدنی ماحول میں ہوئے, ان کا بھی شوق ہوا, تو یوں دعوت اسلامی کے مدنی ماحول میں ملتان اجتماع میں یہ اعلان ہوا کہ الحمدللہ دعوت اسلامی کے اس پیارے ماحول کے اندر جہاں پہ حفظ و ناظرہ کے مدارس ہیں اور طلباء تعلیم حاصل کر رہے ہیں, اب وہاں عالم دین بھی بنائے جائیں گے. تو یوں اللہ تبارک و تعالیٰ نے کرم فرمایا, دعوت اسلامی کی مرہون منت میرے والد صاحب کا بڑے بھائی کا ذہن بنا, انہوں نے مجھ سے بات کی اور پھر مجھے باب المدینہ گودرا کالونی میں 1995 میں دعوت اسلامی کا جو پہلا جامعہ, اس وقت تو جامعۃ المدینہ نام نہیں تھا جیسے آپ نے فرمایا, مدرسۃ المدینہ جس میں درس نظامی کا آغاز ہوا, مجھے وہاں پہ داخلہ لینے کا موقع ملا اور میرے بڑے بھائی مجھے داخل کرانے کے لیے گئے. اور جو آپ نے اصل میں سوال کیا کہ شوق کیسے پیدا ہوا, تو اس کا بھی سبب دعوت اسلامی ہے.
دعوت اسلامی گھر میں پہنچی اور گھر والوں نے پھر علم دین حاصل کرنے کے لیے روانہ کر دیا.
جی الحمدللہ ایسا ہوا.
اچھا, اس میں مزید تھوڑا سا یوں ذکر فرمائیے کہ جب آپ جامعۃ المدینہ میں داخل ہوئے تھے तो उस वक्त आपका पहला दर्जा था, आपकी पहली क्लास थी और दावत इस्लामी का भी इस एतबार से पहला तजर्बा था। अमीर अहले सुन्नत की ख्वाहिश तो शुरू से रही कि तलबा इकराम के लिए सहूलतें बहम पहुँचाई जाएँ, इनको किसी किस्म की आजमाइश की सूरत ना हो। दावत इस्लामी के जामियात और दावत इस्लामी के मदारिस से वाकिफ आशिकान रसूल ये जानते होंगे कि कई एक सहूलतें तलबा इकराम को देने की कोशिश की जाती है, तो इब्तदाई दौर में कुछ आजमाइशों के सिलसिले भी थे।
जी, इस हवाले से अल्हम्दुलिल्लाह क़िबला अमीर अहले सुन्नत ज़िम्मेदारान की हमेशा से ये कोशिश रही है कि हम तलबा को जो एक बुनियादी ज़रूरियात और सहूलियात हैं वो फराहम करें, और अल्हम्दुलिल्लाह आज दुनिया देख भी रही है कि दावत इस्लामी के तहत चलने वाले जामियातुल मदीना में अल्लाह तबारक व ताला के फजल करम से भरपूर तलबा के साथ तआवुन किया जाता है और उनको बुनियादी सहूलियात और ज़रूरियात उनकी पूरी की जाती हैं। लेकिन शुरू में ज़ाहिर है कि मैं वो खुश नसीब हूँ कि दावत इस्लामी के तहत दावत जामियातुल मदीना यानी दरस निज़ामी का जो आगाज़ हुआ, पहले दिन और पहले लम्हे से मुझे वहाँ मौका मिला पढ़ने का। तो आगाज़ था, इब्तदा थी पढ़ने वालों की, पढ़ाने वालों की, और इंतज़ामिया जो इंतज़ाम संभाल रही थी, और हमारी ओवरऑल दावत इस्लामी के ज़िम्मेदारान का भी पहला ही तजर्बा था। तो मुश्किलात तो रहीं, लेकिन अब अगर हम उस वक़्त उस दौर में अपने जो साबिकीन उलमा थे उनके मुश्किलात को सामने रखते तो कोई मुश्किल नहीं थी, अब देखते हैं तो हमें बहुत ज़्यादा वो मुश्किलात नज़र आती हैं। अगर चंदे का मैं तस्करा करूं तो इस हवाले से इब्तदा में जहाँ पे हम पढ़ते थे बज़ाहिर कोई ख़ास रोशनी का इंतज़ाम हमने
जामियतुल मदीना का आगाज़ यानी आलिम कोर्स की क्लास का आगाज़ ये गोधरा से हुआ था।
जी, गोधरा से,
और इसके बाद गुलिस्तान जौहर शिफ्ट हुए थे।
जी,
तो आप गोधरा की बात जिक्र करेंगे या गुलिस्तान जौहर के?
मैं अवलन गोधरा के भी कुछ करूँगा। ज़ाहिर है कि गोधरा के अंदर भी मैंने पहले अर्ज़ किया कि इब्तदा थी, तो इस हवाले से भी ज़ाहिर है कि हमें बहुत सारे काम आज ख़ुद हमें तरगीब दिलाकर हम लोग किया करते थे। रोशनी का इंतज़ाम है, बल्ब वगैरह का इंतज़ाम करना है, उसके लिए केबल वगैरह का इंतज़ाम करना है। अच्छा, फिर उसमें हमारे साथ मदरसतुल मदीना भी एक पूरा एक दर्जात थे। फिर खाने के जो शेड्यूल था, जदवल था, वो हमारी तालीमी टाइमिंग के मुख्तलिफ होने की वजह से वो भी मुख्तलिफ हुआ करता था। तो वहाँ इस तरह के मामलात थे लेकिन बहुत कम मुश्किलात। फिर वहाँ से जब हम गुलिस्तान जौहर शिफ्ट हुए तो वहाँ पे भी बिल्कुल यानी यूँ समझिए कि दुनिया दावत इस्लामी का पहला जामिया जामियतुल मदीना गुलिस्तान जौहर, जैसे आपने कहा उस वक्त मदरसतुल मदीना के नाम से ही मसूम था। तो वहाँ तलबा की तादाद 250
आलिम कोर्स वालों
की, और टोटल जो कमरे थे वो 6 एक बरामदा, और मस्जिद, और मस्जिद का जो फर्श था, हम जब सजदा किया करते थे तो आज भी मैं जब आपके सामने ज़िक्र कर रहा हूँ या जब तस्करा करते हैं तो हमारे घुटनों में वो एक फीलिंग होती है कि वो कैसा एक फ़र्श था। तो यूँ तलबाए कराम उन कमरों में, बरामदे में, जामियतुल मदीना के सहन में, फिर मस्जिद में वो आराम किया करते थे। तो यूँ हमें रिहाइश के हवाले से भी तंगी थी,
जहाँ जगह मिल गई वहीं सो गए।
जी, जहाँ जगह मिल गई वहाँ सो गए, यानी असलाफ की याद ताज़ा हो जाती थी। और ये सारी जब हम यहाँ से जाते क़िबला अमीर अहले सुन्नत के पास आप मुलाकात फरमाया करते थे तो आप फिर जो तरगीबी आपका सिलसिला अब भी है उस वक़्त भी था, और असलाफ के जब आप हमें वाकयात सुनाते थे तो एक नया जज्बा पैदा हो जाता और ये तकलीफ़ें हमें महसूस नहीं
होती। सारे गम गलत हो जाते थे जब दीदार मुर्शिद होता।
जी, ऐसा ही था। अच्छा, आप उस वक़्त यानी ज़ाहिर है कि बाबुल मदीना में पानी के हवाले से जो मीठा पानी है वो टैंकर आया करते थे, और अल्हम्दुलिल्लाह हम तलबा पीते थे। तो कभी कभी जब ख़त्म हो जाता, तो अब तो जामियातुल मदीना में नहीं ख़त्म होता, उस वक़्त की बात मैं कर रहा हूँ, तो फिर हमें कराची का खारी पानी पीना भी नसीब हुआ खाने के दौरान। ज़ाहिर है कि जब खाना खा रहा हो तब बंदा पानी की हाजत होती तो वो भी पी लिया करते थे। तो प्रॉपर यानी जैसे आपने अपनी गुफ्तगू के आगाज़ में कहा कि इब्तदा थी, तजर्बात थे, तो इस तरह का जो आज अल्हम्दुलिल्लाह हम देखते हैं अपना इंतज़ाम अपना जामियात अल-मदीना का जो एक सेटअप है हर एतबार से, और बाज़ तलबा को तो उनके घरों से भी ज़्यादा सहूलियात मिलती हैं, वो नहीं थी। लेकिन जो एक तालीमी अंदाज़ सा अब भी बहुत बेहतरीन है, जो शौक जज्बा आज भी तलबा में है उस वक़्त इससे भी ज़्यादा था।
नहीं, हर वक्त इसको कह सकते हैं कि दावत इस्लामी का हर दिन बेहतर से बेहतरीन की तरफ है,
अल्हम्दुलिल्लाह।
अच्छा, इसमें साथ ये भी इरशाद फरमाइए कि जब आप पढ़ने के लिए गए थे तो माली मुश्किलात या कोई इस तरह के मामलात जो बेकली का बेचैनी का सबब बने?
जी वाकयात तो बहुत सारे हैं। अब मैं मजमूई तौर पर अर्ज़ करता हूँ कि मैं एक पसमांदा इलाके से ताल्लुक़ रखता हूँ,
डेरा इस्माइल ख़ान,
और मेरे वालद गिरामी एक छोटा सा करियाना स्टोर था, उस पे आप यानी चलाते थे वो, और उसी से हमारे घर का गुजर बसर था। मेरे बड़े भाई जाप लेस से जब मैं पढ़ने के लिए गया, और मेरे वाले साहब ने उनको 93 से ही दावत इस्लामी के लिए वक्फ किया हुआ था, वो दावत इस्लामी के ही काम किया करते थे। तो यूँ हमारे जो घर का गुजर बसर उसी एक छोटे करियाना पे था, तो पसमांदा इलाका, फिर माशी तौर पे यूँ हमें पसमांदगी रही। तो बस इतना होता कि किराया एक तरफ का मुझे मिल जाता और वो दे देते, और हम जाके वहाँ किराए में पहुँच जाते बाबुल मदीना। तो बाकी अयाम में चंद एक रुपए जेब में रहते थे, और वापसी पे किसी न किसी से किराया, और बिलखसूस हमारे एक उस्ताद मोहतरम अल्लाह तबारक व ताला उनको लंबी उम्र अता फरमाए, वहीं हमारे ही इलाके के थे, पढ़ाते थे डेरा इस्माइल ख़ान के पख्तून, तो वो हमें वापसी का किराया फिर बतौर कर्ज अता फरमाया करते थे। तो यूँ हम घर आ जाया करते थे, फिर जब जाते तो हम ले जाते, और ये कर्ज भी हम उनका फिर लुटा दिया करते थे।
आपने आपकी शादी जो है ये शायद सानिया या सालसा में थे आप, उस वक्त हो गई थी, ये भी आजमाइश का सबब नहीं बनी होगी तालीमी सफ़र में?
ज़ाहिर है कि शादी तो मेरी यकीनन 1997 में दर्जा सालसा में मैं पढ़ता था, उसका एंड था, राबिया में हमने जाना था। तो शादी के साथ पढ़ना कई आजमाइशें लेकर आता है, लेकिन जब शौक़ और जज्बा हो और बिलखसूस कोई जज्बा दिलाने वाले हों तो फिर ये सारी मुश्किलात आसानियों में बदल जाती हैं।
आखिर में हमारे तलबा इकराम को क्या पैगाम देना चाहेंगे, कोई इनमें माली मुश्किलात का शिकार भी होंगे जो सोचते होंगे कि मुझे छोड़ देना चाहिए, हो सकता है कि शादीशुदा भी हों, आप तो इन सारे मराहल से गुजर चुके हैं, और कई घर से दूरी का भी शिकवा करते होंगे, कई इस तरह के होंगे कि जनाब वो घर में फलां जॉब नहीं करता तो फलां जॉब नहीं करता, जिस तरह आपने जिक्र किया आपके भाई ये जॉब लेस थे
जी,
तो कई इस तरह के वो सूरतें बनती होंगी, तो कोई ऐसा पैगाम जो आप हमारे तलबा को देना चाहें?
मैं तो अलीजा तलबा कराम से ये गुजारिश करूँगा कि राह तलब इल्म में जो मुश्किलात मैंने कुछ बयान की या आज हमारे तलबा को होती हैं, मैं ये नहीं कहता कि सब के हवाले से यही होगा, लेकिन ये मुश्किलात नहीं हैं। हाँ, इसको यूँ कह सकते हैं कि आसानियों में या सहूलियात में कुछ ना कुछ कमी होती है। और अब तो अल्लाह तबारक व ताला के फजल व करम से जामियातुल मदीना और हमारी मजलिस जामियातुल मदीना और बिलखसूस हमारे शेख हमारे मुरब्बी क़िबला अमीर अहले सुन्नत की दी हुई सोच के मुताबिक हमारे अराकीन शूरा और पूरी शूरा और बिलखसूस हमारे निगरान शूरा इस बात की तरगीब दिलाया करते हैं तलबा के हवाले से, तो अब तो जो जामियातुल मदीना के ज़िम्मे इनको सहूलियात या ज़रूरियात प्रोवाइड करना है वो तो होती होती हैं। कई सारे तलबा ऐसे हैं कि जिनकी बहुत सारी जामियातुल मदीना की तरफ से भी या असाज़ा की तरफ से और बिलखसूस हमारे ज़िम्मेदारान उनकी मुश्किलात में आसानियों का बायस बनते हैं। तो उस वक़्त जो दावत इस्लामी की इब्तदा में जामियतुल मदीना था, जो मुश्किलात थी आन कैमरा सारी बयान भी नहीं हो सकती,
आठ तो, साल की मुशक्क़तें आठ मिनट में कैसे बयान करें
जी ये भी है, और सारी बयान हो भी नहीं सकती और बयान कर भी नहीं सकते हम। तो अब तो मैं तलबाए कलाम से यही अर्ज़ करूँगा कि अपने जो बुजुर्गान दीन थे, अपने असलाफ थे, आइमा मुजतहिदीन थे, उनकी ज़िंदगियों का मुताला करेंगे कि राह इल्म में और बिलखसूस मेरे नबी करीम अलैहिस्सलाम के सहाबा कराम अली मुर्तवान ने किस तरीके से एक एक हदीस मुबारक को लेने के लिए मीलों सफ़र किया, वो भी आजकल की गाड़ियों पर नहीं, बल्कि आप सारे जानते हैं कि वो खच्चरों पर या ऊंट पर या घोड़ों पर हुआ करता था। तो उनके किस्से हम पढ़ेंगे राय इल्म के में, जो उन्होंने बर्दाश्त की तकलीफ़ें, तो आज की तकलीफ़ें हमारे तलबा को तकलीफ़ें नज़र नहीं आएंगी, बल्कि सजदा शुक्र करने को दिल करेगा। तो मैं यही कहूँगा कि दिल जमाई के साथ और दिल लगा कर पढ़ें, क्योंकि इल्म दीन हासिल करने में मेहनत और मेहनत में तसलसल, और फिर ये मामूली सी जो आजकल के दौर में मुश्किलात हैं ये बर्दाश्त करेंगे तो अल्लाह तबारक व ताला आपको इल्म नाफे ज़रूर अता फरमाएगा।
इसको कह सकते हैं कि परेशानी में परेशान हो जाना ही सबसे बड़ी परेशानी होती है। परेशान होने के बजाय मकसद की तरफ तवज्जो रखें और आगे बढ़ते चले जाएं। अल्लाह ताला अमल की तौफीक अता फरमाए। आमीन बिजाह नबील अमीन सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम।
आइए सिलसिले में एक और सवाल शामिल करते हैं।
मैं जामतुल मदीना फैजान मदीना कराची दे विच दौरतुल हदीस शरीफ दा तालिब लेमा। मेरा निगरान पाकिस्तान हाजी शहद को एक सवाल है कि अमीर अहले सुन्नत रोज़ाना किताब दे कितने सफ़े पढ़ दें और अज तक अमीर अहले सुन्नत कितनी किताबें का मुताला कर चुके
हैं। निगरान पाकिस्तान हाजी शहद साहब की बारगाह में इनका सवाल यह है कि अमीर अहले सुन्नत दामत बरकातहुल आलिया रोज़ाना कितना मुताला करते हैं और अब तक उन्होंने कितनी किताबों का मुताला फरमा लिया है।
अमीर अहले सुन्नत का मुताला कितना है आप मदनी मुज़ाकरा देखें, आपको पता चल जाएगा आपका मुताला कितना है। कोई 1800 से जायद तो उसके एपिसोड रिकॉर्ड हो चुके हैं। ये वो है जो रिकॉर्ड हुए चैनल जब ऑन हुआ, जब लॉन्च हुआ उसके बाद से। और अमीर अहले सुन्नत को बहुत से लोग, क्योंकि आप बाहर शरीयत का दर्स देते रहे, बाहर शरीयत का हाफिज़ कहा करते थे कि आप बाहर शरीयत के हाफिज़ हैं। तो खैर अमीर अहले सुन्नत का मुताला कितना है मदनी मुज़ाकरे से आपको पता चलेगा। आपकी किताबों फैज़ान सुन्नत कुफ्रिया कलीमात के बारे में सवाल जवाब, गिबत की तबाहकारियाँ, नेकी की दावत, वसाइल बख्शिश वगैरह वगैरह से आपको मालूम होगा। और अल्हम्दुलिल्लाह अमीर अहले सुन्नत जो ख़ास तरगीबात दिलाते हैं कुतुब की, वो मैं अर्ज़ कर देता हूँ। कंजुल ईमान शरीफ, इहयाल उलूम, बहार शरीयत, फतावा रज़विया, इसकी ताकीद फरमाते रहते हैं। अल्लाह करे कि हम ये कुतुब बार 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 पढ़ें और औरों की तरगीब का सबब भी बने।
माशाल्लाह, हमने अमीर अहले सुन्नत के मुताले को जानने का नुस्खा भी सुना। आइए बढ़ते हैं नेक्स्ट सेगमेंट की तरफ जिसका नाम है तंदुरुस्ती हज़ार नेमत है, और सुनते हैं कि डॉक्टर साहब हमें सेहत के ताल्लुक से क्या मदनी फूल दे रहे हैं।
राहे इल्म राहे जन्नत।
हीट वेव, हीट स्ट्रोक या सन स्ट्रोक, गर्मी की वजह से होने वाली ये तीन कमोबेश एक जैसी ही बीमारियां हैं जो मुख्तलिफ नामों से याद करते हैं लोग। इसमें होता क्या है कि जब गर्मी की शिद्दत बढ़ती है तो हमारी जो बॉडी है उसका एक खास टेम्परेचर होता है, और उस टेम्परेचर से जब एक्सीड करता है बाहर का टेम्परेचर, तो उस टेम्परेचर को मेंटेन करने के लिए आपकी बॉडी से पसीने का इखराज होता है ताकि वो बॉडी का टेम्परेचर को मेंटेन कर सके। जब गर्मी की शिद्दत बहुत ज़्यादा बढ़ जाती है तो बाज़ औक़ात क्या होता है कि ये आपके पसीने का इखराज होना बंद हो जाता है, उसकी जो गुदूद होते हैं उसकी वजह से वो बंद हो जाता है, और उसके बाद जो है उसके अंदर बॉडी का टेम्परेचर बढ़ना शुरू हो जाता है, क्योंकि टेम्परेचर को नॉर्मलाइज करने के लिए पसीने का आना बहुत ज़रूरी होता है। तो जब टेम्परेचर आपका नॉर्मलाइज नहीं होता तो बॉडी का टेम्परेचर आपका बढ़ना शुरू हो जाता है। तो जब बॉडी का टेम्परेचर बढ़ता है तो बहुत ज़्यादा चला जाता है, 104, 105, 106 डिग्री सेंटीग्रेड पर चला जाता है, जो बहुत ज़्यादा नुकसानदेह साबित होता है। तो उसकी एक जो मेन रीज़न होती है वो ज़्यादातर गर्मी ही होती है। अब वो गर्मी किसी भी शक्ल में हो सकती है कि आदमी धूप के अंदर काम कर रहा है या बाहर आउटडोर में काम ज़्यादा कर रहा है, या फिर घर में या किसी फैक्ट्री में किसी ऐसी जगह पे काम कर रहा है जहाँ पे गर्मी की हिद्दत बहुत ज़्यादा है। जैसे घर के अंदर होता है तो घर के अंदर जो है हमारे यहाँ ख़वातीन जो है चूल्हे वगैरह के पास काम कर रही होती हैं कि दो दो तीन तीन चूल्हे एक साथ काम कर रहे होते हैं, उनकी हीट डेवलप हो रही होती है तो उनकी बॉडी से बहुत ज्यादा पसीने का अखराज होकर उस टेम्परेचर को मेंटेन कर रहा होता है। लेकिन अनफॉर्चुनेटली अगर वो टेम्परेचर आपकी बॉडी का मेंटेन नहीं होता है तो आप हीट स्ट्रोक की तरफ या हीट एग्जॉशन की तरफ चले जाते हैं, यानी कि जिसको आप कहते हैं गर्मी लग जाना या लू लग जाना, इस कैफियत की तरफ चले जाते हैं। तो उसको प्रिवेंशन करना बहुत जरूरी है। उसके लिए आपको थोड़ी सी एहतियात करने की जरूरत होती है। नंबर वन, उसमें सबसे बड़ी एहतियात जो है कि कोशिश ये करें कि आप दिन में जो काम होता है वो कम से कम ऐसे टाइमिंग में करें जहां पे धूप की शिद्दत कम हो। जैसे आप बाहर निकल रहे हैं तो कोशिश करें, अगर वॉक कर रहे हैं, टहलते हुए जा रहे हैं, तो आप छाया का इस्तेमाल ज्यादा से ज्यादा करें। टोपी, रुमाल या मामा शरीफ सर पे रख के तो आप लेके जाएं ताकि डायरेक्टली धूप पे एक्सपोजर आपका ना हो। कंप्लीट आपके जो कपड़े हैं जरा ढीले ढाले और लाइट कलर के आपके कपड़े होने चाहिए ताकि हीट एब्जॉर्ब ना हो, क्योंकि डार्क कलर आपको एब्जॉर्ब कर लेता है हीट को और फिर वो मजीद आपकी गर्मी पैदा करता है। और तीसरी चीज ये कि पानी का इस्तेमाल जो है ना ज्यादा से ज्यादा आपको करना चाहिए। गर्मी में जब आप काम कर रहे होते हैं या घर के अंदर किसी ऐसे माहौल में या फैक्ट्री के अंदर किसी ऐसे माहौल में काम कर रहे हैं जहाँ पे गर्मी बहुत ज्यादा है, तो वहां पे पानी का इस्तेमाल ज्यादा से ज्यादा आपको करना चाहिए। पानी के इस्तेमाल से ये होता है क्योंकि जब आपका बॉडी टेम्परेचर बढ़ रहा होता है इंटरनली आपको पानी की जरूरत पड़ रही होती है, क्योंकि पानी एक तरह से अंदर जाया हो रहा होता है, वो जल रहा होता है एक तरह से। तो उस हिसाब से आप पानी का इस्तेमाल ज्यादा से ज्यादा करें ताकि डिहाइड्रेशन या पानी की कमी की असरात ना पैदा हो और वो अंदर की टेम्परेचर को भी मेंटेन रखता है। तो जब ये आप तीन चार एहतियातें करेंगे तो उससे काफी बेहतर हो जाएगा। दूसरे, ये ज्यादातर इफेक्ट करती है उमूमी तौर पे जो है या बच्चों में अफेक्ट कर रही होती है या दरमियानी उम्र के जो छोटी उम्र के जो बच्चे होते हैं उनमें अफेक्ट कर रही होती है या बुजुर्गों में ज्यादा कर रही होती है अफेक्ट। बड़ों में ये जो यंग होते हैं उनमें भी अफेक्ट करती है लेकिन उसका रेशो काफी कम होता है क्योंकि उनकी जो बॉडी रेजिस्टेंट होती है वो इस चीज के मुदाफत जो होती है उनकी जो डिफेंस होती है वो थोड़ी सी वीक होती है एज कम्पेयर टू यंग के, तो इस वजह से वो ज्यादा इफेक्टिव पे चले जाते हैं। और फिर इसमें वही सूरतहाल होती है क्योंकि फिर वही पानी वगैरह का इस्तेमाल जो है बच्चे और बुजुर्ग जो है वो थोड़ा सा कम इस्तेमाल करते हैं, तो इसकी वजह से भी जो है इस तरफ चले जाते हैं। अब अगर खुदा ना खास्ता किसी को ये चीज हो जाती है तो अब हमें क्या करना चाहिए? सबसे पहले तो हीट एग्जॉशन पे हम बात कर लेते हैं, जिसमें गर्मी लग जाती है बहुत ज्यादा, तो उसमें तबीयत यानी कि सर चकराना लग जाता है, आदमी को मतली की कैफियत हो जाती है, भूख नहीं लगती है, बाजुकात ये होता है कि आदमी की गुनूदगी की कैफियत यानी कि सुस्ती की कैफियत में चले जाता है, पानी की कमी की कैफियत में चला जाता है। अब ऐसी कैफियत हो तो सबसे पहले तो आप ये करेंगे घर के अंदर जो है आप किसी ठंडी जगह पे या साए वाली जगह पे या पंखे के नीचे चले जाएं, अगर कपड़े वगैरह आपके टाइट वगैरह हैं तो उसको थोड़ा सा लूज कर लें, रिलैक्स हो जाएं, थोड़ा सा पानी वगैरह डालें, पानी का इस्तेमाल ज्यादा से ज्यादा करें उसके अंदर, आप उम्मीद है इंशाल्लाह उससे काफी हद तक बेहतर हो जाएगी। और अगर आप थोड़ा सा अगर गुनूदगी की कैफियत में जा रहे हो या चक्कर बहुत ज्यादा आ रहे हो या आंखें थोड़ी सी बंद हो रही हो तो कोशिश करें कि अपना पैर जो है वो थोड़ा सा लिफ्ट करके रखें एज कम्पेयर टू सीने के, थोड़ा सा ऊपर कर लें यानी पैर के नीचे तकिया वगैरह रख लें, एक दो तकिया रख लें, ताकि आपका जो ब्लड का फ्लो जो है वो हार्ट की तरफ आपका ज्यादा बढ़े, उससे आपको काफी ज्यादा फायदा होगा। अब दूसरी कंडीशन आती है हीट स्ट्रोक वगैरह। अगर हीट स्ट्रोक में भी तकरीबन कमोबेश यही अलामतें होती हैं लेकिन उसमें एक्सट्रीम अलामत यह आती है कि वो बेहोशी की तरफ चला जाता है, कंप्लीट बेहोश भी हो जाता है, जिसम अकड़ भी जाता है उसके अंदर, चेहरा सुर्ख हो जाता है, बाजुकात स्किन बहुत ज्यादा सुर्ख हो जाती है जिसमें उसको बहुत ज्यादा, और टेम्परेचर बहुत ज्यादा हाई हो जाता है, जैसे मैंने पहले अर्ज किया था 104, 105, 106 की तरफ भी चला जाता है। अब ऐसी सूरत के अंदर, इमरजेंसी सूरत के अंदर आप जहां पे भी मौजूद हो, घर में हो या बाहर हो, तो उसको उस एरिया से बाहर निकालें जो गर्म एरिया है, जैसे फैक्ट्री में है या किचन में कोई काम कर रहा है या बाहर कोई धूप में खुदा ना खास्ता किसी को हीट स्ट्रोक हो गया, तो सबसे पहले वो उसकी छांव वाली जगह पे लेके जाएं। इसी तरह जैसे कपड़े वगैरह टाइट वगैरह पहन रखें तो उसको लूज करें और पानी का इस्तेमाल ज्यादा करवाएं, उसका वॉश करें पूरी बॉडी को ठंडे पानी से या सादा पानी से वॉश करें कि टेम्परेचर उसका नॉर्मलाइज हो, पैर उसके थोड़े से ऊपर की तरफ कर दें, दोनों पैरों को नीचे कोई चीज रख दें सपोर्ट, ताकि थोड़ा सा पैर आपके सीने से छाती से ऊपर रहे, ताकि ब्लड सर्कुलेशन वगैरह जो है आपकी दिल की तरफ ज्यादा से ज्यादा हो और आप हाइपोटेंशन यानी जो आप शॉक की कंडीशन है उसमें ना जा पाए। तो ये छोटी सी एहतियातें करके आप इस तमाम जो गर्मी के मसाइले से आप बच सकते हैं। अब इसमें जब आप باہر نکلیں کام کاج کے لیے تو دو تین چیزوں کا آپ کو خیال رکھنا پڑتا ہے. ایک تو یہ کوشش کریں کہ جب آپ باہر نکلیں تو جیسے میں نے پہلے کہا کیپ وغیرہ لگا لیں, کوئی رومال رکھ لیں, کوئی تولیہ سر پہ رکھ لیں, یا امامہ شریف وغیرہ ہے وہ آپ سر پہ سجا کے آپ باہر نکل سکتے ہیں کہ ڈائریکٹلی آپ کے سر کے اوپر وہ نہ پڑے. دوسرا یہ ہے کہ سن گلاسز وغیرہ اگر آپ لگاتے ہیں تو سن گلاسز لگا لیں. تیسرا جو سن بلاک وغیرہ ہوتے ہیں وہ بھی لگائے جا سکتے ہیں تاکہ آپ کی اسکن وغیرہ جو ہے اس کے اوپر نقصان نہ ہو, کیونکہ بعض اوقات اسکن پہ بھی جو ہے سورج کی شعاؤں کا نقصان ہوتا ہے, بعض اوقات اس پہ ریڈش دانے وغیرہ ہو جاتے ہیں جس سے عموماً گرمی دانے وغیرہ نکل آتے ہیں. تو ان چیزوں سے آپ چھوٹی چھوٹی احتیاطیں کر کے جو ہے ان تمام مہلک جو تکلیف ہے بیماری ہے جس کو ہیٹ اسٹروک, ہیٹ ایگزاسٹن یا ہیٹ ویو آپ جس کو کہتے ہیں کہ گرمی کی شدت آنا شروع ہو گئی ہے, ہیٹ ویو تو اسی کو آپ کہہ سکتے ہیں کہ گرمی اسٹارٹ ہو گئی ہے اور اس کے اندر حدت آنا شروع ہو گئی ہے جو بعد میں جا کے آپ ہیٹ ایگزاسٹن میں چلے جاتی ہے بیماری کی شکل میں یا ہیٹ اسٹروک کی طرف چلے جاتی ہے. تو آپ ان احتیاطوں پہ عمل کر کے انشاءاللہ سجل ان تمام چیزوں سے بچ سکتے ہیں. اس میں جو ہمارے یہاں خواتین گھر میں کام کرتی ہیں چولہے وغیرہ جو ہے یوز کر رہی ہوتی ہیں تو اس سے بھی کافی ہیٹ لگتی ہے, تو اگر وہاں کسی بھی کچن کے اندر پراپر وینٹیلیشن کا نظام ہوتا ہے یعنی کہ ہوا کا اخراج کا نظام ہوتا ہے تو وہ زیادہ اچھا رہتا ہے کہ وہاں پہ وہ ہیٹ نہیں بن پاتی ہے. لیکن عمومی طور پہ زیادہ تر دیکھا یہ جاتا ہے کچن کے اندر یہ چیزیں نہیں ہوتی ہیں, پراپر وینٹیلیشن نہیں ہوتی ہے, تو اس کا آسان طریقہ یہ ہوتا ہے کہ آپ ایگزاسٹ فین وغیرہ جو ہے اگر ممکنہ طور پہ اگر پاسبلٹی بنتی ہے تو آپ ایگزاسٹ فین وغیرہ لگوا لیں تاکہ اس سے ہیٹ جو ہے آپ کی باہر نکلتی رہے, وہ ایگزاسٹ کرتی رہے, تو اس سے بھی جو آپ کے کچن کا ٹیمپریچر وہ مینٹین کرنے میں مدد ملتی ہے. دوسری چیز یہ ہے کہ جو بھی خواتین کچن میں کام کر رہی ہوتی ہیں کوشش کریں کہ اگر وہ زیادہ دیر تک کچن میں موجود ہیں اور اس کیفیت میں ہیں کہ پسینہ بہت زیادہ آ رہا ہے تو وہ پانی کی مقدار گاہے بگاہے استعمال کرتی رہیں. جتنا زیادہ پانی پیتی رہیں گی تو اس سے زیادہ کافی حد تک آپ کی اس میں بچت رہے گی ہیٹ ایگزاسٹن سے. اگر مریض آپ کا خدا نخواستہ ہیٹ اسٹروک کی طرف چلا جاتا ہے اور جو علامات ہم نے بتائی ہیں اس طرف آ کے اس کی پریونشن کی طرف جاتے ہیں, اگر ان پریونشن کے بعد بھی مریض نہیں سیٹل ہو پاتا ہے تو آپ فوری طور پہ جو ہے ڈاکٹر سے رجوع کر کے کسی قریبی ہاسپٹل سے رجوع کر کے مریض کو وہاں پہ منتقل کر دیں تاکہ فوری طور پہ اس کی فرسٹ ایڈ ٹریٹمنٹ یا جو بھی ممکنہ ٹریٹمنٹ ہے وہ سٹارٹ کی جا سکے.
اب وقت ہوا ہے ہمارے آخری سیگمنٹ کا جس کا نام ہے نمایاں کارکردگی.
راہ علم راہ جنت.
اسلام آباد ریجن کے کچھ طلبہ کرام کے اسماء گرامی وہ بیان کرنے کی سعادت حاصل کروں گا. یہ وہی طلبہ کرام ہے کہ جنہوں نے جب سے داخلہ لیا تب سے لے کر اب تک کوئی بھی چھٹی نہیں.
واہ سبحان اللہ.
جس طرح وہ حیدرآباد میں بھی پانچویں سال والے تھے, یہاں بھی پانچویں سال والے بھی ہیں, دیگر درجات والے بھی ہیں.
چھٹی کی انہوں نے چھٹی کر دی,
چھٹی کی چھٹی کر دی.
واہ
بڑی چاہتوں سے ہے اس در کو پایا, پڑا ہی رہوں در نہ چھوٹے تمہارا.
آمین.
اس کو چھٹی نہ ملی جس کو سبق یاد
ہے. ویسے بھی اللہ نہ کرے ہماری چھٹی ہو. عمر شبیر اتاری بن شبیر خان فیضان مدینہ اڈیالہ راولپنڈی, بلال اتاری بن نسیم علی پور فراش اسلام آباد,
جی
سید محمد احمد رضا اتاری بن سید مظہر علی بحریہ ٹاؤن اسلام آباد, طلحہ خان اتاری بن عبد الغفار خان جامعات المدینہ بحریہ ٹاؤن اسلام آباد, محمد شہزاد اتاری بن نواز جامعات المدینہ فیضان اتار روات, محمد اسامہ طاہر اتاری بن طاہر ایاز بھٹی فیضان اتار روات.
ماشاءاللہ. انشاءاللہ ان سب کے لیے بھی تحائف روانہ کیے جائیں گے
انشاءاللہ. تو مدری چینل کے ناظرین, آج ہم نے اس پروگرام میں پیارے آقا علیہ الصلوۃ والسلام کے حسن سلوک کے بارے میں سنا اور ڈاکٹر صاحب سے صحت کے تعلق سے بھی سنا. راہ علم کی مشقتوں پر ہم نے مدنی پھول لیے. اللہ کریم ہمیں یاد رکھنے کی, دوسروں تک پہنچانے کی توفیق عطا فرمائے. آمین, آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.
راہ علم راہ جنت.